यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा 50,000 स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय। क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा गरेपछि मात्र घर जान पाउने। कोरोना रोकथाम र नियन्त्रणमा सहकार्य गर्ने बारे कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। कोरोना भाइरसको परीक्षण, उपचार र सुरक्षा सम्बन्धी सामग्री किन्ने सरकारले दिएको जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्ने नेपाली सेनाको प्रतिबद्धता। कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने एक संक्रमित महिलाको अनुभव। उहाँ भन्नुहुन्छ, आत्मविश्वासका साथ कोरोनाको सामना गर्दैछु। र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर 12,73,000 बढ़ी। संक्रमित मध्ये 69,374 मृत्यु। अस्पताल भर्ना भएका मध्ये 2,60,000 निको भएर घर फर्किए। सबै एकजुट भएर कोरोना विरूद्धको संघर्ष सफल पार्न बेलायती महारानीको आह्वान। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा देशभरका 50,000 भन्दा बढ़ी ग्रामीण स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने निर्णय गरेको छ। उच्चस्तरीय समितिको सिंहदरबारमा हिजो बसेको बैठकले स्वयंसेविका परिचालन गर्न कार्यविधि बनाउने तथा उचित प्रोत्साहन रकम र बीमाको व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव नारायण प्रसाद भिडारीले जानकारी दिनुभयो।
ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरूलाई उचित प्रोत्साहनको रकम भत्ता दिएर उहाँहरूको स्वास्थ्यको लागि पनि आवश्यक बीमा समेतको व्यवस्था गरेर उहाँहरूलाई पनि परिचालन गर्ने। अहिले मुलुकमा 50,000 भन्दा बेसी यो संख्या रहनु भएको भन्ने एउटा तथ्याङ्क आएको अवस्था छ। त्यसैले उहाँहरूको उपयोग विभिन्न स्थानीय तहमा गर्ने र त्यसो हुँदाखेरि स्थानीय तहमा पहिचानका हिसाबले र सेवा प्रवाहका हिसाबले बढी उपयोगी हुन्छ भन्ने कुरा पनि आजको बैठकमा छलफल भएको छ।
बैठकले हाल क्वारेन्टाइनको अवस्था र सञ्चालन कार्यमा केही अन्यल देखिएकाले त्यसमा निश्चित मापदण्ड कायम गर्ने, प्रत्येक व्यक्तिको स्वाब परीक्षण गरी त्यसको परिणाम नेगेटिभ देखिएमा मात्र घर जान दिने तथा पोजिटिभ देखिएमा थप उपचारका लागि आइसोलेसनमा राख्ने निर्णय गरेको पनि सचिव बिडारीले जानकारी दिनुभयो।
14 दिनसम्म क्वारेन्टाइनमा बसिसकेपछि जो जो त्यहाँ बस्नु भएको हुन्छ, विभिन्न क्वारेन्टाइन स्थलमा राखिनु भएको, उहाँहरूको स्वास्थ्य परीक्षण खास गरी थकार स्वाब परीक्षण गरेर निश्चित भइसकेपछि मात्रै उहाँहरूलाई एलाउ गर्ने, जान दिने। परीक्षण गर्दा यदि कुनै बिरामीको संकेत लक्षण देखिएमा उहाँहरूलाई आइसोलेसनमा लगेर राख्ने, यो कार्य मुलुकभरि सबै क्वारेन्टाइनहरूमा उही ढंगले लागू गर्ने कुराहरू रहेको छ।
त्यसै गरी बैठकले कोरोना भाइरसका संक्रमित बिरामीलाई अस्पताल लैजानु परेमा नेपाली सेना र स्वास्थ्यकर्मीको विशेषज्ञ समूह बनाएर परिचालन गर्ने निर्णय पनि गरेको छ। बैठकले कोरोना भाइरसको उपचारका लागि सार्वजनिक खरिद नियमावलीको प्रावधान बमोजिम कुनै पनि मुलुकको सरकारसँग सिधै वा आकस्मिकता हेरी निजी क्षेत्रबाट पनि छिटो र छरितो ढंगले खरिद गर्न सक्ने विद्यमान प्रावधानलाई निरन्तरता दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। नेपाली सेनाले कोरोना भाइरसको परीक्षण, उपचार तथा सुरक्षा सम्बन्धी स्वास्थ्य सामग्री किन्न सरकारले दिएको जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्ने जनाएको छ। नेपाली सेनाले हिजो भिडियो कन्फरेन्स मार्फत विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार गुणस्तरीय सामान खरिद गर्ने प्रतिबद्धता जनाएको हो। पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले संकटको यो अवस्थामा आम नेपालीको स्वास्थ्य र सुरक्षाका सन्दर्भमा नेपाली सेना गम्भीर रहेको उल्लेख गर्नुहुँदै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको समन्वयमा गुणस्तरीय सामान ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रवक्ता पाण्डेले सरकारले प्रदान गरेका दायित्व, विधि र प्रक्रिया अनुसार पूरा गर्न नेपाली सेना पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा पूर्व प्रधानमन्त्रीहरूसँग हिजो छलफल गर्नुभएको छ। सभापति देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई, लोकेन्द्र बहादुर चन्द तथा पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्नुभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो।
हामी कोरोनाको विश्वव्यापी महामारी नेपालमा एकदमै फैलिएको छैन, तर फैलिने संकेतहरू देखिएका छन्। यो बेलामा सरकारले जे प्रयत्न गरिरहेको छ त्यो प्रयत्नलाई सघाउने, सरकारका कमजोरीहरूमा घसघस्याउने, दबाब दिने र सरकारलाई साथ दिएर सबैले साझा ढंगले यसलाई चाहिँ स्वामित्वबोध गरेर जाने भन्ने कर्तव्य हो। त्यसैले पूर्व प्रधानमन्त्रीको नाताले कांग्रेस सभापतिले सबै पूर्व प्रधानमन्त्रीजीहरू र एकजना मन्त्री परिषदका अध्यक्षलाई टेलिफोन गर्नुभयो र उहाँहरू सबैलाई यो बेलामा हामी सबैको राष्ट्रिय कर्तव्य हो, यो कर्तव्य निर्वाह गर्नका लागि हामी सबैले साझा ढंगले सोचौं, ताजा ढंगले केही प्रयत्न गरौं भन्ने हिसाबले चाहिँ संवाद गर्नुभएको हो। प्रधानमन्त्री रहिसकेर मुलुक हाँकिसकेको नेतृत्व भएको नाताले हाम्रा अनुभवहरू सहयोगी हुन सक्छन् र हाम्रा साझा प्रयत्नहरू सार्थक हुन सक्छन् भन्ने सन्दर्भमा उहाँहरू सबैको त्यही प्रकारको मत चाहिँ हामीले पायौं।
उहाँ हुनुहुन्थ्यो कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यका बाहिर 7 स्थानमा कोरोना भाइरस परीक्षण शुरू गरिएको जनाएको छ। मन्त्रालयमा नियमित रूपमा आयोजना गरिने पत्रकार सम्मेलनका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नमूना परीक्षणको दायरा बढ़ाउँदै हिजोदेखि चितवनमा परीक्षण शुरू गरिएको र आज बुटवलबाट पनि परीक्षण थालिने जानकारी दिनुभयो।
काठमाडौँ उपत्यका बाहिरका 6 ठाउँहरूमा धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढ़ीमा टेस्टहरू भइरहेको छ, नमूना परीक्षणहरू भइरहेको छ। बुटवलमा आज शुरू हुन सकेको छैन, सम्भवतः भोलि शुरू हुन्छ। चितवनमा आज नमूना लिएर परीक्षण शुरू भएको छ, टेस्ट रन भइरहेको अवस्था छ। यसरी अब जम्मा 7 ठाउँमा चाहिँ उपत्यका बाहिर शुरूआत भएको अवस्था छ।
स्वास्थ्य मन्त्रालयले हाल काठमाडौँमा 12 र काठमाडौँ बाहिर 102 आइसोलेशनमा राखेर उपचार गराइरहेको पनि हिजो पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। मन्त्रालयले भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा रहेका 94 परीक्षणलाई लिएर नमूनालाई लिएर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर देवकोटाले 140 रेड जोनमा राखेर निगरानी थालिएको बताउनुभयो। प्रवक्ता डाक्टर देवकोटाले हिजोको मन्त्री परिषदले गरेको निर्णय अनुसार कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा छिटो विधिबाट सम्भावित व्यक्तिको परीक्षण गर्नु भनी दिइएको निर्देशन कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको हिजो जानकारी दिनुभयो।
आरडीटी ऱ्यापिड डायग्नोस्टिक टेस्ट प्रविधिबाट कोविड 19 परीक्षण गर्ने र उक्त प्रविधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएका व्यक्तिहरूको पुनः पीसीआर प्रविधिबाट परीक्षण गरी यकिन गर्ने र यसको नतिजाको आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्तिहरू र कोविड 19 संक्रमणको शंका लागेका व्यक्तिहरूको परीक्षण गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन भएको छ मन्त्री परिषदको निर्णयबाट। त्यसले गर्दाखेरि हामीले आजै यो निर्णयलाई पालना गर्दै हाम्रो यो व्यवस्था हेर्ने एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र यो राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद समेतको सबैको चाहिँ बैठकमा, सबै सम्मिलित बैठकमा निर्णय भएर यो आरडीटी मार्फत गर्नको लागि सम्बन्धित महाशाखाबाट टोलीहरूलाई अभिमुखीकरण गर्ने र आजै टोली हिँड्ने तयारी गरिएको छ।
त्यसअघि अस्ति शनिबार बसेको मन्त्री परिषदको बैठकले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा छिटो विधिबाट सम्भावित व्यक्तिको परीक्षण गर्नु भनी स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। स्वास्थ्य मन्त्रालयले मोबाइल एप्लिकेशन र कल सेन्टरबाट दर्ता भएका सूचनाको गलत विवरणका कारण सेवा प्रवाहमा समस्या भएको भन्दै सत्य तथ्य विवरण पेश गर्न पनि आग्रह गरेको छ। नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गर्नुभएको छ। नेपाली कांग्रेसका 77 जिल्ला सभापतिले हिजो विज्ञप्ति जारी गर्नुभई विश्वव्यापी रूपमा फैलदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ़न सक्ने भन्दै कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच पुग्ने गरी बढ़ाउन माग गर्नुभएको छ। जिल्ला सभापतिहरूले देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण पीपीई उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। जिल्ला सभापतिहरूले पार्टीका देशैभरका कार्यकर्तालाई कोरोनाबारे देशभर जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न समेत आग्रह गर्नुभएको छ। कोरोना भाइरस संक्रमित धनगढ़ीका 34 युवकको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ। धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा चैत्र 11 गते भर्ना भएका युवकमा 14 गते कोरोना पुष्टि भएको थियो। दोस्रो पटक पनि उनको रिपोर्ट पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदीश जोशीले जानकारी दिनुभयो। कोरोना संक्रमित बागलुङकी 65 महिलाले आत्मविश्वासका साथ संक्रमणको सामना गर्न सबैमा आह्वान गर्नुभएको छ। हाम्रा सहकर्मी नवराज लम्सालसँग हिजो कुराकानी गर्नुहुँदै उहाँले आफ्नो उपचार राम्रोसँग भइरहेको र संक्रमण भएका र नभएका सबैले संयमका साथ परिस्थितिको सामना गर्नुपर्ने बताउनु भएको छ।
बेल्जिमबाटै 3 कतारको एयरलाइनमा आएको, काठमाडौँ 10:30 आएको बिहानको।
यो चैत 4 कुरा होइन,
4 काठमाडौँमा ज्वरो जातेर अनि त्यहाँबाट पठाएपछि त्यही काठमाडौँबाट जहाजमा पोखरा आइन्,
पोखराबाट
फेरि ट्याक्सीमा बागलुङ आइन्।
तपाईँ अहिले हुन चाहिँ अस्पतालमै हुनुहुन्छ?
म अस्पतालमै छु, म अस्पतालबाटै बोलेको हुँ।
अनि तपाईँलाई के भनेका छन् डाक्टरहरूले, कोरोनाको संक्रमण देखियो भन्छन्?
डाक्टरहरूले त म मै घर छँदाखेरि 17 गते मेरो पप ल्याएर चेक गर्न लानुभएको हो। त्यहाँ पछिबाट त्यही रिपोर्ट खराब आयो भनेर त्यहाँ फेरि मलाई यहाँ ल्याएर राख्नुभएछ होइन। अब यहाँ पनि मलाई ज्वरो नाप्नुहुन्छ, मलाई सेवा सबै पुर्याउनु भएछ, आमा के छ कसो छ भन्नुहुन्छ डाक्टर साहबले, अब नर्सदेखि सबैले सेवा गर्नुभयो त। तर मलाई अब ज्वरो सोरो छैन, केही छैन, अझ एक फेरि मेरो पप ल्याएर चेक गरिदिने, एक दुई फेरि कति फेरि गर्न पर्ने हो।
तपाईँबाट अरूमा सर्न पनि सक्छ, तपाईँले छोरी भेट्नुभयो, ज्वाइँ भेट,
छोरी कहाँ पनि, ज्वाइँलाई सर्यो रहन्छ, ज्वाइँलाई नसरेपछि छोरीलाई सरेन। अनि मेरो घर पनि 84 अरेको त 4-5 वर्ष भएको मेरो ससुरा हुनुहुन्छ, उहाँलाई पनि सर्यो रहन्छ।
सबैजनाको जाँच भयो,
बाबु र दुईटा सानसाना बाबुहरू छन्, एउटो 11 वर्षको, एउटो 19 महिनाको बालखा छ, अनि बुहारी छ, 4 जना रहेछन्, तिनीहरूको पनि राम्रो रिपोर्ट आएको छ।
सबैजनाको जाँच चाहिँ भयो,
मसित बसेका 4 जनाको राम्रो रिपोर्ट आएको छ।
यो संक्रमितहरूको संख्या पनि दिनौ बढ्दैछ, धेरै मान्छेहरू आत्ति पनि रहेछन्, संक्रमित नभएकाहरू पनि हुन्छ कि भनेर आत्ति रहेछन्,
होइन
अरू मान्छेलाई के भन्नुहुन्छ त? अब
आत्ति होइन, अब यस्तो रोग लाएर म यत्रो वर्ष दमको रोग यत्रो औषधि खाएकी मान्छेलाई त केही भएन भने त्यस्तो आत्ति नै हुन्न, आत्मबल बनाउनु पर्छ, बस्नु पर्छ भन्छु।
तपाईँ आउँदाखेरि जहाजमा कति जति मान्छे थिए?
जहाजमा आउँदाखेरि एउटा नानी थियो त नि मसित आउने, त्यही नानीलाई ज्वरो आएर अनि मलाई ल्याएका त हुन्थ्यो नि, त्यो नानीलाई त 6-7 दिनमा ज्वरो आइहाल्यो त।
त्यो नानीको अवस्था चाहिँ कस्तो छ?
त्यो नानीको परीक्षण भइसक्यो नि, त्यो नानी त ज्वरो आउँदा बित्तिकै हस्पिटलमै ल्याएर राख्नुभएछ नि।
कोरोना संक्रमित बागलुङकी 65 वर्षीय महिला सहकर्मी नवराज रमसालसँग कुराकानी गर्नुहुँदै यो कुराकानी उहाँकै इच्छा अनुसार प्रसार गरेका हौं र हामीले उहाँको परिचय गोप्य राखेका छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकका तर्फबाट हुने सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढ़ाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनु भएको छ। हिजो मन्त्रालयमा एनएमबी ग्रुप र नेपाल भारत मानव मैत्री संघका तर्फबाट प्राप्त 1,000 थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई बुझ्नुहुँदै मन्त्री ढकालले यो बेला सबैको सहयोग आवश्यक भएको बताउनुभयो। उहाँले सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल बढ़ाउन भत्ता, बीमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारी पनि दिनुभयो। एनएमबी ग्रुपले चीनबाट ल्याएको 700 र नेपाल भारत संघले नेपालमै उत्पादन गरेको 300 थान पीपीई हिजो सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राज्यको पूरै संयन्त्र परिचालन गरी सावधानीका सम्पूर्ण उपाय अवलम्बन गरिएको बताउनु भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्रदेशवासीलाई हिजो अपील गर्नुहुँदै मुख्यमन्त्री भट्टले वैदेशिक रोजगारी तथा भारतबाट स्वदेश फर्किएकाहरूलाई 21 दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि सबै स्थानीय तहलाई बजेट उपलब्ध गराइसकिएको जानकारी दिनुभयो। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा 4 जनाको कोरोना भाइरसको संक्रमण देखिएको परिस्थितिलाई ध्यानमा राखेर कैलाली र कञ्चनपुर सँगै सुदूरपश्चिमका पहाड़ी जिल्लामा समेत ऱ्यापिड टेस्टको आवश्यक व्यवस्थापनका लागि संघीय सरकारसँग आफूले समन्वय गरिरहेको जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले कोरोना भाइरस लगायत सबै गम्भीर प्रकृतिका बिरामीको समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएर हरेक व्यक्तिको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले हिजो विज्ञप्ति जारी गर्नुभई हरेक व्यक्तिको आकस्मिक लगायत सबै प्रकारका स्वास्थ्य सेवा लिन पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई विशेष आग्रह गर्नुभएको छ। सबै स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालक लगायत सुरक्षाकर्मीहरूलाई आवश्यकता अनुसार व्यक्ति सुरक्षा कवचको उपलब्धता र उनीहरूबाट हुने नियमित सेवा प्रभावमा आयोगले विश्वस्त हुन चाहेको उल्लेख गरेको छ। विराटनगर स्थित न्यूरो अस्पताल त्यसै गरी विराट नर्सिङ होम र नोबेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको, काठमाडौँ उपत्यका स्थित समिट सिभिल नर्विक लगायत अस्पतालले बहिरंग सेवा बन्द गरी बिरामीलाई फर्काएको, बिरामीले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले वा स्वास्थ्यकर्मीलाई घरमा बस्न नदिएको जस्ता समाचारहरूप्रति पनि आयोगको ध्यानकर्षण भएको विज्ञप्तिमा जनाइएको छ। मृगौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक रोग जस्ता रोगहरूबाट पीड़ितहरूको उपचार र औषधिको अपर्याप्तताका कारण बिरामीमा उत्पन्न समस्याका सन्दर्भमा आयोगमा प्राप्त उजुरी र अनुगमनबाट पाइएको उल्लेख गर्दै त्यसप्रति पनि सरकारको ध्यानकर्षण गराइएको आयोगले उल्लेख गरेको छ। चीन सरकारले नेपाललाई स्वास्थ्य उपकरण लगायत जस्तोसुकै सहयोग गर्न पनि जुनसुकै बेला चिनिया सरकार तयार रहेको बताएको छ। नेपालका लागि चिनिया राजदूत हाउ यान्छीले रेडियो नेपाललाई दिनुभएको अन्तर्वार्तामा नेपाल सरकारले दुःखका दिनमा गरेको सहयोग चिनिया सरकारले नबिर्सने उल्लेख गर्नुभयो। नेपाल सरकारले कूटनीतिक माध्यमबाट चिनिया सरकारसँग थप स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्री खरिद गर्ने प्रस्ताव गरेको पनि चिनिया राजदूत यान्छीले बताउनुभयो। रेडियो नेपालको प्रश्नमा राजदूत यान्छीले दूतावासको समन्वयमा नेपालमा आयात गरिएको कोरोना भाइरसको परीक्षण गर्ने उपकरण मास्क पीपी लगायतका स्वास्थ्य सामग्री गुणस्तरीय भएको बताउनुभयो। महामारीका समयमा गुणस्तरहीन सामग्री निर्यात हुन नदिन चिनिया सरकार प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो। राजदूत यान्छीले दक्षिण एसियामा कोरोना भाइरसको महामारी फैलनबाट रोक्न सार्क राष्ट्रहरूसँग चीनले निरन्तर सहकार्य गरिरहेको बताउनुभयो। भारतबाट आएका 12 पर्सा रौतहटका 35 जनाको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ ल्याइएको छ। भारतबाट आएकालाई अनिवार्य रूपमा स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पतालहरूमा उपचारका लागि आउन प्रदेश नम्बर 2 सरकारको स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ। विश्वभरि नै महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण पूर्वी नेपालमा रहेका सबै चिया कारखानाहरू बन्द भएका छन्। स्वास्थ्य सुरक्षाको चुनौती भएकाले कारखाना सञ्चालन गर्न उद्योगीहरू तयार नभएको बुझिएको छ। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण चिया क्षेत्रमा पनि संकट उत्पन्न भएको छ। वर्षभरिकै गुणस्तरीय मानिने हरियो चियापत्तीको फर्स्ट फ्रस शुरू भइसकेको छ, तर कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण चिया बोटमै हुर्किएपछि किसान चिन्तित छन्। चियाबाटै गुजारा चलाउने किसानलाई ठूलो समस्या भएको बताउनुहुन्छ चिया किसान कमल खतिवडा।
अब चिया पलायो, चियाबाट त केही हुन्छ भनेर भन्दै पनि चिया टिप्नै नपाउँदाखेरि त साह्रै ठूलो मारमा परेको छ। घर दैनिकी चलाउने एकदमै गाह्रो स्थिति भइरहेको।
पूर्वी नेपालमा चियाका साना ठूला सबै कारखाना बन्द छन्। स्वास्थ्य सुरक्षाको चुनौती भएकाले कारखाना सञ्चालन गर्न उद्योगीहरू तयार देखिँदैनन्। यो सँगै चिया निर्यात हुने सम्भावना नभएकोले किसानलाई भुक्तानी दिन समस्या हुने भएकाले कारखाना सञ्चालन गर्न नसकेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेल बताउनुहुन्छ।
सबै पक्षलाई समस्या छ। हामीले त मार्केटलाई हेरेर पनि त यहाँ चाहिँ प्रशोधन गर्ने बनाउने कुराहरू आउँछ नि। अब ती क्षेत्रहरूमा संक्रमण रहित छन्, यो फ्याक्ट्री सञ्चालन गर्न योग्य छ भनेर भनिदिने निकाय कुन हो?
नेपालको उच्च गुणस्तरीय चिया अस्ट्रेलिया, डेनमार्क, फ्रान्स, जर्मनी, जापान, युएई, अमेरिका लगायत 2 दर्जन बढी देशमा बिक्री हुने गरेका छन्। चियाको ठूलो हिस्सा भारत निकासी हुने गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्दै हरियो पत्ती टिप्ने र कारखाना सञ्चालन गर्नुपर्ने भन्दै अप्ठ्यारोमा सरकारले सहयोग गर्नुपर्ने चिया उद्यमी उदय चापागाईको भनाइ छ।
अहिले लकडाउनमा आफू सुरक्षित हुने हो, त्यसपछि सुरक्षित हुँदा हुँदै पनि स्वास्थ्य किसानहरूका अहिले तत्काल समस्यालाई समाधान गर्नुपर्ने अर्को चाहिँ चाहिँ हामीसँग छ, त्यो चाहिँ स्वीकार गर्नुपर्छ भन्ने अवधारणाभित्र म छु है। सरकारको दायित्व के हुन्छ भने कसरी चाहिँ त्यो बेलाको अप्ठ्यारोलाई अलिकति सहजीकरण गरौँ भने सरकारले सोध्नुपर्छ।
निर्यातमा महत्वपूर्ण स्थान ओगटेको चियामा संकट आउने भन्दै चिया किसान र उद्योगी चिन्तित भएका छन् भने चिया मजदूर पनि प्रभावित बनेका छन्। चियामा मात्रै आश्रित रहेका परिवारलाई कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताउन थालेको छ। चिया क्षेत्रको संकट टार्न सरकारले बैंक ब्याज छुट, विद्युत महसुलमा सहुलियत लगायतका कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको जोड छ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
क्यों भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा लकडाउन उल्लंघन गर्ने 2000 बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसै गरी 204 दुई पाङ्रे र 9 चार पाङ्रे गरी 249 यातायात साधनलाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौँबाट 1386, ललितपुरबाट 224 र भक्तपुरबाट 178 जनालाई नियन्त्रणमा लिएको काठमाडौँ प्रहरीले जनाएको छ। कोविड 19 विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत्र 11 लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई 3 घण्टासम्म कोरोनाको बारेमा शिक्षा दिइएको र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो।
पहिलो र दोस्रो दिनसम्म हामीले यो कुरा धेरै बुझाउने प्रयास गर्यौँ, माइकहरू गर्यौँ। तेस्रो दिनदेखि सबैले लगभग बुझेको अवस्था थियो र जो बाहिर निस्किनु भएको छ उहाँहरूले यो कोरोना भाइरस COVID-19 चाहिँ कति खतरनाक हो भन्ने कुरा त्यसलाई सिरियसली नहेरेको, त्यसलाई सिरियसली नबुझेको, यो प्रब्लम मुलुकमा भित्रियो भने, सोसाइटीमा आयो भने यसको संक्रमणको सामना कसरी गर्ने, कति खतरनाक छ भन्ने कुरा चाहिँ त्यति नबुझेको पाइयो। सबै क्षेत्रबाट सानो सानो हिस्साले भाइलेट गर्दा पनि जरुरी छैन तर अति जरुरी भन्ने बहाना गरिराखेको छ बाहिर बाहिर घुम्नलाई, कि अब खुल्ला छ, मैले एकखेर सर र मोटरसाइकल लिएर चाहिँ बजार घुमेर आउँदा मलाई कहाँबाट अप्ठ्यारो हुन्छ र के खतरा छ र म कोहीसँग भेट्दिनँ तर मोटरसाइकल लिएर घुमेर आउँछु, अथवा म कोहीसँग भेट्दिनँ डिस्टेन्स राखेर सडकमा निस्केर घुमेर आउँछु भन्ने मानसिकता धेरैमा छ। यो साझा समस्या हो र यो कुनै व्यक्ति विशेषलाई समस्याले यो संक्रमणले भेट्यो भने भोलि परिवार हुँदै समाज मुलुकमै फैलिन सक्छ, त्यो बेला हाम्रो चाहिँ एकदमै डरलाग्दो जीवन बन्न सक्छ, भयावह फैलिन सक्छ। हामीले बाहिर हेर्नुपर्छ विकसित मुलुकहरूमा पनि कति भयावहको अवस्था छ, त्यसलाई बुझेर हामीले अहिले आफ्नो क्षेत्रबाट कसरी सुरक्षित गर्ने, कसरी घरभित्र रहने, कसरी सामाजिक दूरीलाई कायम गर्ने भन्ने कुरामा ध्यान दिनु जरुरी छ।
लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर सम्पूर्ण नागरिकको सुरक्षाका लागि सरकारले गरेको निर्णय भएकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई आग्रह गरेको छ। कोरोना भाइरस संक्रमणलाई रोक्न ओखलढुङ्गाका जनप्रतिनिधिहरूले फरक शैलीमा सचेतना जगाउन थालेका छन्। ओखलढुङ्गाबाट संवाददाता पूर्ण प्रसाद नेउपानेको यो रिपोर्ट।
मातृभाषा र गाउँले संस्कृति सबैलाई प्यारो लाग्छ, आफूलाई जुन भाषा र संस्कार मनपर्छ त्यही परिवेशमा मानिस रमाउन चाहन्छ। नागरिकको यही चाहना बुझ्दै ओखलढुङ्गाका जनप्रतिनिधिले फरक शैलीमा कोरोनाको सन्देश बाँडिरहेका छन्। जिल्लाको खिजिदेम्बा गाउँपालिका 4 खेजीकातीमा कोरोना विरूद्धको जागरणका लागि परम्परागत संस्कृतिलाई जोड़ दिइएको छ।
फिजिकल्ली डिस्टेन्स बाँधो, मेन्टल्ली एटेचमेन्ट बाँधो, सेनिटाइजर बाँधो, मास्क बाँधो, हौसला बाँधो, होस्टेलमा हैसे बाँधो, जनतालाई तर्साउनेलाई कानूनले बाँधो।
व्यक्तिगत खर्चमा एक घर दुई साबुन अभियान लिएर घर घर पुग्नुभएका वडाध्यक्ष कमल नेउपाने जोगीले घर घरमा फेरि लगाउने शैली अपनाएर सन्देश प्रवाह गरिएको बताउनुहुन्छ।
जनसमुदायमा घरभेट गर्ने कार्यक्रममा चाहिँ जोगीले लाउने फेरि एउटा अभिनय गरेर हामीले गाउँ टोलमा घुम्यौँ। यसले चाहिँ मान्छेहरूलाई बुझ्न पनि सजिलो अनि बुझाउन पनि सजिलो, धेरै ठाउँमा सुन्न पनि सजिलो भएको हुनाले हामीले यो उपाय अप्नाएका हौँ।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका राई समुदायको बाहुल्यता रहेको ठाउँ हो। अन्य समुदायका नागरिकले पनि वाम्बुले भाषा राम्रोसँग बुझ्ने भएकाले यहाँका जनप्रतिनिधिले स्थानीय भाषामै सन्देश प्रवाह गरिरहेका छन्। मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष सविता राई:
कोरोना भाइरसका कारण ख उनु उलाई समस्या दुम्मे स्थितिमा काकोलो एकदम मर्चम साबन ख ला लोसु मर्चम सरसफाई पचम जाचम टुचम लै ध्यान कक्षी पर्छ, नकाउटी न रमचाल भिटभाट लो बाक्सी अड्डु टाढा बाक्सी पर्छ, छेउछाउलो बाक्सी अड्डु एयर शौचालय निकै फरक डुम्छ एयरसी पर्छ, सबै दाजु दिदी टिचोलाई उही इम चाहिँ बिन्तीपा जीवपा।
मोलुङ गाउँपालिका 7 पातले शेर्पा समुदायको बाहुल्यता भएको क्षेत्र हो। यो ठाउँका धेरै जसो पुराना मान्छेले नेपाली भाषा बोल्दैनन्। पातलेका शेर्पा मात्रै होइनन्, सुनवार, खत्री, मगर, पहरी र दलित समुदायलाई पनि शेर्पा भाषा सजिलो लाग्छ। वडाध्यक्ष हेमबहादुर सुनवार यति बेला शेर्पा भाषामा सन्देश दिँदै कोरोनाबाट बच्ने उपाय सिकाइरहनु भएको छ।
खङ्गी नारङ साबुन छुकी लाटपा टुगु कोरोना भाइरस सुर्कने टुबीकी लागि डप्पु खङ्गी नारङ जुगो।
जिल्लाको सुनकोशी गाउँपालिका 5 मूलखर्कमा तामाङ समुदायको बसोबास छ। अहिले कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने विषयमा वडा अध्यक्ष गोविन्द राम तामाङ मातृभाषामा सिकाउँदै घर घर घुमिरहनु भएको छ।
बेला बेलरी साबुन पानी छे या खुगे एकदम हानिए खानै नि मैन मास्क प्रयोग लागे ती ढेलासँग कोरोना भाइरस याम बचता हेर्नु सजिलो इस्लाम कोरोना भाइरस बचता।
जनप्रतिनिधिले विपदबाट बच्ने उपाय सिकाउन अपनाएको फरक शैलीले आम नागरिक पनि खुसी देखिएका छन्। जनप्रतिनिधिको सन्देश प्रवाह गर्ने यस्तो शैलीले मातृभाषाको महत्व पनि बढाएको छ। पूर्ण प्रसाद नेउपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
प्रेस काउन्सिल नेपालले कोविड 19 को जोखिम बढ़िरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न संचारकर्मीका निम्ति स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ। काउन्सिलको हिजो बसेको बैठकले कोविड 19 नियन्त्रणका लागि सबै प्रकारका संचार माध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन प्रसारण गर्न स्वास्थ्य मन्त्रालय संघ प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय पनि गरेको छ। संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली संचार माध्यमले खेप्नु परेको चरम पीड़ाको समीक्षा गर्दै विद्युत टेलिफोन इन्टरनेट सहितका संचार सामग्रीमा छूट र अनुदानको व्यवस्था गर्न सरकारसँग काउन्सिलले माग गरेको छ। कोविड 19 को संक्रमण र उपचारका लागि राज्य नै बन्दाबन्दी अर्थात लकडाउनको अवस्थामा रहेर का बेला अहोरात र खटिएर चेतनामूलक सूचना सामग्री सम्प्रेषण गर्न देशैभरका संचार माध्यमले निर्वाह गरेको भूमिकाको पनि काउन्सिलले प्रशंसा गरेको छ। काउन्सिलले काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता अर्थात सेवा प्रदायकबाट नै अनलाइन संचार माध्यममा प्रवेश गरी कन्टेन्ट समेत हटाइएको घटनाले स्वतन्त्र प्रेसको मूल मर्म र भावनामा गम्भीर ठेस पुर्याएको ठहर गरेको छ। काउन्सिलले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र आइन्दा यस प्रकृतिका प्रेस स्वतन्त्रता विरोधी हस्तक्षेप कहीँ कतैबाट हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित सबैमा आग्रह गर्ने निर्णय पनि गरेको छ। सप्तरीको अग्नि साई कृष्ण सवरण गाउँपालिका स्थित मोहनपुरमा हिजो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको अग्नि साइरन कृष्ण सवरण गाउँपालिका छ मोहनपुर निवासी रोहित खड्काका 8 वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरका 4 वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। निशान र निकेश उनीहरू दुवैजना घर नजिकै रहेको गौरी खोलामा माटो कोर्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन्। घटनाको अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। पर्साको बहुदरमाई नगरपालिकामा बुहारीको हत्या गरी शव जलाउँदै गरेको अवस्थामा प्रहरीले सासू ससुरा देउरानी सहित 4 जनालाई पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका 8 रामनगरकी उर्मिला देवी कानुको हत्याको आरोपमा सासू फूलकुमारी राउत ससुरा सुरेश राउत कानु देउरानी मालती देवी राउत र छिमेकी विक्रम पण्डितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृतकका श्रीमान वैदेशिक रोजगारीमा रहेका र घरमा अन्य सदस्य मिलेर उर्मिलाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय प्रसंग। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 69,374 पुगेको छ। संक्रमितको संख्या 12,73,000 नागेको छ। कोरोना भाइरसको उपचारका लागि अस्पताल पुगेका मध्ये 2,60,000 भन्दा बढ़ी मानिस उपचारपछि निको भएर घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। छिमेकी भारतमा हिजो एकै दिन संक्रमित र मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा गत 24 घण्टामा मात्र 505 जना संक्रमित थपिएका छन्। यो सँगै भारतमा संक्रमित हुनेको संख्या 3,577 पुगेको छ। भारतमा कोरोना भाइरसबाट हालसम्म 83 जनाको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि हिजो साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलमा ठूलो संख्याका भारतीयले दीपावली गरेर आशा जगाउने प्रयासमा सहभागिता जनाएका छन्। अमेरिकामा मृत्यु हुनेको संख्या 9,562 पुग्दा संक्रमितको संख्या 3,35,000 नागेको छ। कोरोनाको इपी सेन्टर नै बनेको अमेरिकाको न्यूयोर्कमा मात्र 2,256 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा इटलीमा 525 जनाले ज्यान गुमाएका छन्। इटलीमा पछिल्लो 24 घण्टाको मृत्यु दर यो 2 साताकै कम भएको र त्यसले एउटा नयाँ आशा जगाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो सँगै भाइरसबाट इटलीमा मृत्यु हुनेको संख्या 15,887 नागेको छ। त्यस्तै स्पेनमा पनि गत 24 घण्टामा 674 जनाको ज्यान गएको छ, तर यो तथ्याङ्कले पनि स्पेनमा हरेक दिन मृत्यु हुनेको संख्यामा केही कमी आएको देखाएको छ। पाकिस्तानमा संक्रमितको संख्या 3,000 नाग्दा 47 जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। फ्रान्समा कोरोना संक्रमणका कारण एकै दिन 357 जनाले ज्यान गुमाएका छन्। यो तथ्याङ्क पनि गत साताको सबैभन्दा कम दैनिक मृत्यु संख्या हो। कोरोना भाइरस संक्रमणका कारण अगस्तमा लागि तोकिएको इथियोपियाको राष्ट्रपति निर्वाचन स्थगित गरिएको छ। देशवासीका नाममा अत्यन्तै दुर्लभ सम्बोधन गर्नुहुँदै हिजो बेलायती महारानीले कोरोना विरूद्धको लड़ाईमा विश्वमा सम्पूर्ण मुलुकले साझा प्रयत्न अगाडि बढ़ाउनुपर्ने बताउनु भएको छ। विन्डसोर दरबारबाट देशवासीलाई सम्बोधन गर्नुहुँदै महारानीले कोरोना महामारीको लड़ाई विरूद्ध बेलायत सफल हुने बताउनुभयो। कोरोनाको लड़ाई विरूद्ध सरकारले जारी राखेका नियम पालना गरेकोमा महारानीले बेलायती जनताको उच्च प्रशंसा पनि गर्नुभएको छ। यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना पुष्टि भएको 10 दिनपछि अस्पताल भर्ना गरिएको छ। कोरोनाको लक्षण लगातार देखिएपछि चिकित्सकहरूको सल्लाह अनुसार प्रधानमन्त्री जोनसनलाई अस्पताल भर्ना गरिएको बेलायत सरकारले जनाएको छ। अमेरिकाको फ्लोरिडा स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कार पार्किङ स्थलमा भीषण आग लागि हुँदा 3,500 भन्दा बढ़ी सवारी साधन जलेर नष्ट भएका छन्। विमानस्थलको चौरबाट शुरू भएको घाँसे डढेलोले शुरूमा 20 वटा गाड़ीमा लागेको आगो फैलन्दै जाँदा त्यसले ठूलो आकार लिएको थियो। यस्तो अप्रत्याशित घटना भएको अमेरिकी टेलिभिजन सीएनएनले केही समय अघि उल्लेख गरेको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा लिन झण्डै 18 घण्टा लागेको थियो। अब मौसम, आज देशभर मौसम प्राय सफा रहे पनि अपराह्नतिर पहाड़ी भागमा आंशिक बदली भई सोही भागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 10.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 84%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:24 हुनेछ। यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा 50,000 स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय। क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा गरेपछि मात्र घर जान पाउने। कोरोना रोकथाम र नियन्त्रणमा सहकार्य गर्नेबारे कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित पूर्व प्रधानमन्त्रीहरूसँग छलफल। कोरोना भाइरसको परीक्षण, उपचार र सुरक्षा सम्बन्धी सामग्री किन्न सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने नेपाली सेनाको प्रतिबद्धता। कोरोना संक्रमण हुँदैमा आत्तिनु नपर्ने एक संक्रमित महिलाको अनुभव। उहाँ भन्नुहुन्छ, आत्मविश्वासका साथ कोरोनाको सामना गर्दैछु। र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर 12,73,000 नाग्यो। संक्रमित मध्ये 69,374 मृत्यु। अस्पताल भर्ना भएका मध्ये 2,60,000 निको भएर घर फर्किए। सबै एकजुट भएर कोरोना विरूद्धको संघर्ष सफल पार्न बेलायती महारानीको आह्वान। बिहान 7 बजेको समाचार सकियो। हवस्त, नमस्कार।